الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے جو مجھ پر روزانہ ہزار مرتبہ درود پاک پڑھے وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا ٹھکانہ نہ دیکھ لے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین یہ ہے پروگرام درس بخاری شریف ہم آپ کو اس میں خوش آمدید کہتے ہیں اصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے نیت المؤمن خیر من عملہ مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین اس پروگرام میں آپ سماعت فرماتے ہیں امام بخاری علیہ رحمت اللہ الوالی کی کتاب الجامع الصحیح البخاری سے احادیث مبارکہ اور ان کا ترجمہ اس کے ساتھ ساتھ آپ یہ بھی جان پاتے ہیں کہ نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی اور یہ سب جاننے کے لیے معتمد شروحات کی روشنی میں وضاحت کی جاتی ہے آئیے آج کے سلسلے میں ایک حدیث مبارکہ کو شامل کرتے ہیں حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے یہ حدیث روایت ہے وہ نبی پاک صلی اللہ علیہ وسلم سے روایت کرتے ہیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تسمو باسمی ولا تکتنو بکنیتی ومن رآنی فی المنام فقد رآنی فإن الشیطان لا يتمثل فی صورتی ومن کذب علی متعمدا فلیتبوأ مقعده من النار آقا دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم میرے نام پر نام رکھو تسمو باسمی اور میری کنیت پر کنیت نہ رکھو ولا تکتنو بکنیتی اور پھر اس کے بعد ارشاد فرمایا کہ جس نے مجھے خواب میں دیکھا اس نے بے شک مجھے ہی دیکھا اور اس کی وجہ بھی آپ نے ارشاد فرمائی کیونکہ شیطان میری صورت کی مثل نہیں بنا سکتا اور اس کے بعد فرمایا وَمَنْ كَذَبَ عَلَيَّ مُتَحَمِّدًا جس نے جان بوجھ کر مجھ پر جھوٹ باندھا وہ اپنا ٹھکانہ دوزخ کی آگ میں بنا لے مدنی چینل کے ناظرین اس حدیث مبارک کے آخری حصہ پر تو ہم مکمل ایک سلسلہ اس سے پہلے کر چکے ہیں اس کے علاوہ چند باتیں اور بھی ہیں جو اس حدیث مبارکہ کے اندر موجود ہیں مثلا سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی کنیت پر کنیت رکھنا اور نبی پاک صلی اللہ علیہ وسلم کو خواب میں دیکھنا اور اس کے ساتھ ساتھ یہ بھی کہ شیطان آپ کی شکل میں نہیں آ سکتا تو آئیے آج کے سلسلے میں ان چیزوں کے متعلق گفتگو سماعت فرمائیے سب سے پہلے کنیت کنیت کسے کہتے ہیں کنیت سے مراد وہ نام ہے جو اب ابن سے شروع ہوتا ہے مثال کے طور پہ نام کے شروع میں ابو کے ساتھ جو لفظ لگایا جاتا ہے اسے کنیت کہا جاتا ہے جیسے ابو بکر ابو ہریرہ ابو عمر ये सब कुनियत के अल्फाज हैं। मर्द की कुनियत में अबू का लफ्ज आता है, अगरचे के अब का जो लुगवी माना है वो बाप है, लेकिन कुनियत में हर जगह अबू से मुराद बाप नहीं हुआ करता। जैसा कि मुफ्ती अहमद यार खान नाइमी अले रहमतुल्लाहिल वाली ने इस बात की तरफ इशारा किया कि कुनियत में अबू का लफ्ज आता है, इसके माना हर जगह वालिद के हों ये जरूरी नहीं, बल्कि अक्सर जगह इसके माना ये होते हैं कि इस लफ्ज को वाला के एतबार से देखा जाता है, जैसे अबू जहल जहालत वाला, अबू हुरैरा बिलियों वाला। ऐसे ही अबुल हकम जब कहा जाता है तो मुराद फैसला करने वाला है। तो पता यह चला कि हर जगह जहां अबू का लफ्ज इस्तेमाल हो उससे मुराद बाप नहीं हुआ करता, बल्कि कुनियत के तौर पर जहां लफ्ज इस्तेमाल होता है वहां बाप भी मुराद हो सकता है और वाला भी मुराद हो सकता है। अब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के नाम पर नाम रखना और कुनियत पर कुनियत रखना यह कैसा है? हदीस मुबारक में यह फरमाया गया कि तुम मेरे नाम पर नाम रखो, मेरी कुनियत पर कुनियत ना रखो। शारीन हदीस ये फरमाते हैं कि ये जो हुक्म है ये नबी पाक सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम की हयात मुबारक तक ही महदूद था। उसकी वजह यह है कि नाम नामी और कुनियत मुबारक अबुल कासिम किसी की रखनी ये जायज नहीं, और इसका सबब यह था कि यहूद अबुल कासिम कुनियत रखा करते थे। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को पुकारते, जब आपको देखते तो आवाज देते ए अबुल कासिम। जब नबी अलैहिस्सलाम मुतवज्जे होते तो फिर ये कह देते कि नहीं नहीं आपको नहीं बुलाया, मैं वो फुलां को बुला रहा था, और उसकी कुनियत भी अबुल कासिम। तो इस तरह यहूद किया करते थे, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इस वजह से मना फरमा दिया। तो मालूम यह हुआ कि नामे नामी पर नाम रखने की हयात मुबारक में भी इजाजत थी कि नबी अलैहिस्सलाम के नाम पर नाम रखा जाता था और इसकी इजाजत थी। अलबत्ता जो नाम रखे तो वो आपकी कुनियत नहीं रख सकता था, नाम भी हो कुनियत भी हो, ये आपकी हयात मुबारक में दोनों को जमा करने से मना कर दिया गया था। बाज रिवायात ऐसी हैं जिनसे ये साबित होता है कि अगर किसी ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की कुनियत पर कुनियत रखी तो वो नाम आपके नाम पर ना रखे, यानी इसकी भी इजाजत थी कि अगर कुनियत रखता है तो नाम ना रखे, नाम रखता है तो फिर कुनियत ना रखे। आइए इस हवाले से भी हदीस मुबारक पेश करते हैं। सुनन अबू दाऊद शरीफ की हदीस मुबारक है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर मेरा नाम रखो तो मेरी कुनियत मत रखना, और अगर मेरी कुनियत रखो तो फिर नाम मत रखना। इसी तरह तिरमिजी शरीफ की एक हदीस मुबारक है, सैयदना अबू हुरैरा रदियल्लाहु ताला अन्हु इस हदीस के रावी हैं, कहते हैं कि अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम नहा अन यजमा अहदुन बैन इस्मिही व कुनियतिही व युसम्मी मुहम्मदन अबुल कासिम। नबी पाक सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने अपना नाम और कुनियत जमा करने से मना फरमाया, और इससे भी मना फरमाया कि जिसका नाम नबी अलैहिस्सलाम के नाम पर हो यानी मोहम्मद रखा जाए और उसकी कुनियत अबुल कासिम रखी जाए, इस बात से भी आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमा दिया। अच्छा, इससे यह बात जाहिर हुई कि दोनों का जमा करना हयात मुबारक में यह मना था, सिर्फ नामे पाक मोहम्मद रखना या सिर्फ कुनियत अबुल कासिम रखने की ममानात ना थी। जबकि बुखारी की इस हदीस मुबारक से यह मालूम होता है कि नाम रखने की तो इजाजत थी, अलबत्ता ममानात आपकी कुनियत पर कुनियत रखने की थी। इन तमाम अहादीस को अगर जमा कर लिया जाता है तो पता यह चलता है कि यह ममानत नबी अलैहिस्सलाम के जुमाना मुबारक के साथ खास थी, और उसमें भी रूल यह था कि जो कुनियत रखे वो नाम ना रखे और जो नाम रखे वो कुनियत ना रखा करें। इस हवाले से यह बात ذہن میں رکھ لیجئے کہ اس قسم کا جو بھی حکم تھا صرف اور صرف حیات مبارکہ کے ساتھ ہی محدود تھا، اسی کے ساتھ خاص تھا۔ اور بعد وصال نام نامی اور کنیت مبارکہ دونوں کو جمع کرنا خود نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی اجازت سے ثابت ہے۔ یعنی اب اگر کوئی شخص حضور نبی علیہ السلام کے نام کی برکت کی وجہ سے اور آپ سے محبت کی وجہ سے حضور نبی علیہ السلام کا نام پاک رکھتا ہے، اپنی اولاد میں سے کسی کا یا خود اس کا اپنا نام ہے، اور ساتھ میں کنیت بھی نبی علیہ السلام کی کنیت پر رکھ لیتا ہے، تو شرعاً اس میں کوئی حرج نہیں ہے۔ اس کے اوپر بھی ہمارے پاس دلیل موجود ہے۔ سنن ابو داؤد شریف کی ہی حدیث مبارکہ ہے، حضرت مولا المسلمین مولا مشکل کشا علی المرتضی شیر خدا رضی اللہ تعالی عنہ نے آقا دو عالم صلی اللہ علیہ وسلم کی خدمت مبارکہ میں عرض کیا، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، اگر حضور کے بعد میرے ہاں کوئی لڑکا پیدا ہو تو کیا اس کا نام میں حضور کے نام پر اور اس کی کنیت حضور نبی پاک صلی اللہ علیہ وسلم کی کنیت پر رکھوں؟ یعنی ایک سوالیہ انداز تھا، حضور نبی علیہ السلام کی خدمت میں عرض کیا کہ کیا حضور اس کی اجازت دیتے ہیں؟ تو نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ہاں اجازت ہے۔ چنانچہ حضرت مولا المسلمین علی المرتضی شیر خدا کرم اللہ وجہہ الکریم نے جب محمد بن حنفیہ پیدا ہوئے تو ان کا نام محمد رکھا اور کنیت ابو القاسم رکھی تھی۔ یعنی وہ جو حکم صحیح بخاری کی حدیث مبارکہ میں ہم نے بیان کیا اور آج کے اس سلسلے میں اسے موضوع سخن بنایا ہے، اس سے مراد حیات مبارکہ میں ہی یہ ممانعت تھی کہ نام رکھو کنیت نہ رکھو، یا دیگر احادیث مبارکہ میں نام رکھنے کی بھی اجازت تھی بشرطے کہ کنیت نہ ہو، یا کنیت رکھنے کی اجازت تھی بشرطے کہ نام آپ کے نام پاک پر نہ رکھا جائے۔ تو یہ حیات مبارکہ کے ساتھ ہی تخصیص تھی، اور حیات مبارکہ کے بعد جب نبی علیہ السلام نے وصال ظاہری فرما لیا تو اب اگر کوئی رکھنا چاہے نام بھی رکھے اور کنیت بھی رکھے، تو شرعاً اس میں کوئی حرج نہیں ہے۔ مزید اس حدیث مبارکہ میں ایک بات اور بھی تھی کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا وَمَنْ رَآنِي فِي الْمَنَامِ فَقَدْ رَآنِي، اور جس نے مجھے خواب میں دیکھا اس نے بے شک مجھے ہی دیکھا۔ اس کی وضاحت شارحین حدیث نے بیان فرمائی، علامہ حافظ بدر الدین محمود بن احمد عینی حنفی رحمت اللہ تعالی لے اس حدیث مبارکہ کی شرح میں لکھتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم نے یہ بات جو ارشاد فرمائی ہے کہ جس نے مجھے نیند میں دیکھا اس نے مجھے ہی دیکھا، کیونکہ شیطان میری شکل میں یا میری مثل نہیں بن سکتا۔ اس کے اوپر یہ کہتے ہیں کہ علامہ الماوردی انہوں نے کہا ہے کہ اس کی تاویل میں اختلاف ہے، قاضی ابو بکر بن اتیم نے یہ کہا کہ اس کا معنی یہ ہے کہ اس نے حق دیکھا، یعنی جس نے خواب میں مجھے دیکھا اس نے برحق دیکھا، اور اس کا یہ جو خواب ہے منتشر خیالات اور شوریدہ پریشان خواب نہیں ہے اور نہ ہی شیطان کی تشبیہ ہے، اور اس کا خواب برحق ہے اور صحیح ہے۔ اب سوال یہ ہے کہ نبی پاک صلی اللہ علیہ وسلم کو خواب میں دیکھنے والا بعین ہی آپ کو دیکھتا ہے یا آپ کی مثال کو دیکھتا ہے؟ اس کے حوالے سے یہ کہا گیا کہ یہ جو فرمایا گیا ہے کہ اس نے بے شک مجھے ہی دیکھا، اس کا معنی مطلب اور مراد شارحین حدیث نے یہ بیان فرمائی کہ اس نے حقیقت میں میری مثال کو ہی دیکھا، کیونکہ خواب میں عام طور پہ جو دکھایا جاتا ہے وہ مثال ہی دکھائی جاتی ہے، اور اس کی وجہ بھی آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرما دی فَإِنَّ الشَّيْطَانَ لَا يَتَمَثَّلُ فِي صُورَتِي، کیونکہ شیطان میری صورت کی مثل نہیں بنا سکتا۔ اب اس بات کی تحقیق بھی ضروری ہے کہ شیطان نبی پاک صلی اللہ علیہ وسلم کی صورت کی مثل نہیں بنا سکتا، یعنی میری صورت میں نہیں آ سکتا۔ اس میں بھی उलमा ने लिखा कि इसके जो माना है इसमें इख्तिलाफ है, और एक ये कौल जो सही कौल है, फरमाया कि सही कौल ये है कि ये अपनी हकीकत पर बात है, यानी रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम की जो सूरत मुशाहिद थी वो इसमें नहीं आ सकता। शैतान उस सूरत में जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सूरह मुबारका मुशाहिद थी, देखी जा सकती थी, उस सूरत के अंदर ये नहीं आ सकता। मुहय्यु सुन्ना इन्होंने कहा कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को नींद में देखना ये हक है, और शैतान आपकी मिसल में नहीं आ सकता। इसी तरह वो तमाम अंबिया किराम अलैहिमुस्सलातु वस्सलाम और फरिश्तों की मिसल में भी नहीं आ सकता। इसके साथ ही बदरी चैनल के नाज़रीन, आज के सिलसिले में हम सही बुखारी शरीफ से एक और उनवान पर गुफ्तगू करेंगे। इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने वो उनवान, वो टॉपिक ये बांधा कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान है कि ये माल सरसब्ज मीठा है। इस उनवान के तहत इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने कुरान मजीद फुरकान हमीद की एक आया मुबारका का एक हिस्सा जिक्र फरमाया, और इसके साथ साथ हजरत उमर फारूक आजम रदी अल्लाह तआला की दुआ का जिक्र भी उसी आय मुबारका के साथ ही जिक्र कर दिया, और फिर आखिर में एक हदीस मुबारका भी जिक्र फरमाई जिसमें इस बात का तस्किरा है कि ये माल जो है सरसब्ज और मीठा है। आइए वो आय मुबारका समात फरमाइए कि जिसे इमाम बुखारी रहमतुल्लाह ताला अलैह ने इस उन्वान के तहत बतौर दलील के पेश किया है। अल्लाह तबारक व ताला इरशाद फरमाता है, ज़ुय्यिना लिन्नासि हुब्बुश शहवाति मिनन निसाई वल बनीन वल क़नातीरिल मुक़न्तरति मिनल ज़हबि वल फ़िद्दा वल ख़ैलिल मुसव्वमति वल अनआमि वल हर्स ज़ालिका मताउल हयातिद दुनिया। قال عمر اللهم انا لا نستطيع الا ان نفرح بما زينته لنا اللهم اني اسالك ان انفقه في حقه। आइए तर्जुमा समाज फरमाइए। अल्लाह तबारक व तआला इरशाद फरमाता है कि लोगों के लिए उनकी ख्वाहिशात की जो मोहब्बत है उसको आरास्ता कर दिया गया, यानी औरतों और बेटों और सोने और चांदी के जमा किए हुए ढेरों और निशान लगाए हुए घोड़ों और मवेशियों और खेतों को, यानी इनके लिए आरास्ता कर दिया गया। ये सब दुनियावी जिंदगी का साजो सामान है। ज़ालिका मताउल हयातिद दुनिया। उसके बाद हजरत उमर फारूक आजम रदी अल्लाह तआला की इसके बाद दुआ को जिक्र किया। हजरत उमर फारूक आजम रदी अल्लाह तआला ने कहा, ए अल्लाह, बेशक हम इस बात की ताकत नहीं रखते कि जिन चीजों को तूने हमारे लिए खुशनुमा बनाया है उन पर हम खुश ना हो। खुशनुमा बनाया है तो हम खुश हो जाते हैं। और फिर दूसरी दुआ में कहा, अल्लाहुम्मा इन्नी अस्अलुका अन उन्फिकहु फी हक़्क़िही। ए अल्लाह, मैं तुझसे ये सवाल करता हूं कि मैं इन चीजों को हक के रास्ते में खर्च करूं। यानी रब ने माल दिया है तो अल्लाह से दुआ करते रहना चाहिए, मौला इसे हराम की जगहों पे खर्च करने से, नजायज मकामात पर, नजायज कामों में खर्च करने से मुझे महफूज फरमाना, और ऐ अल्लाह मुझे हक की जगहों में खर्च करने की तौफीक भी अता करना। यानी जो माल का हक है उसके मुताबिक मुझे खर्च करने की तौफीक देना, बस हराम से बचता रहूं और हलाल में ही हर वक्त हाथ डालूं और हलाल कामों में ही अपने माल को खर्च करूं। इस आय मुबारका में फरमाया, ज़ुज्जिना लिन्नासि हुब्बुश शहवाति मिनन निसाई वल बनीन। ये दुनिया लोगों के लिए खुशनुमा बना दी गई है, यानी इस दुनिया में लजीज चीजों की मुतअद्दद अक़साम है जिनका जिक्र अल्लाह तबारक व ताला ने कुरान मजीद की इस आय मुबारका में फरमाया। इनमें अव्वलीन जो जिक्र है वो औरतों का जिक्र है। इसकी वजाहत बयान फरमाई कि अल्लाह तबारक व ताला ने खुशनुमा और लजीज चीजों के बयान में औरतों के साथ इब्तिदा फरमाई, क्योंकि औरतों का जो फितना है, जो अजमाइश है, और इनके साथ जो इम्तिहान होता है वो बंदे का शदीद इम्तिहान लिया जाता है। क्योंकि सही हदीस में है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैंने अपने बाप مردوں کے اوپر عورتوں سے زیادہ مضر فتنہ یا آزمائش کسی کو نہیں چھوڑا۔ اگر عورتوں سے مقصود ان کی لذت سے پاک دامن رہنا ہے، یعنی نکاح کے بعد اس عورت کی وجہ سے میں پاک دامن رہوں گا اور اپنے دامن کو گناہوں کی سیاہی سے بچا لوں گا اور اس کی وجہ سے مجھے رب کائنات حرام سے محفوظ کر لے گا اور میں تقوی اور پرہیزگاری کی زندگی بسر کروں گا اور نکاح کے بعد اس سے مراد کثرت اولاد ہے، تو فرمایا یہ چیز تو مطلوب ہے۔ کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک مقام پر یہ بھی ارشاد فرمایا تھا کہ دنیا متاع ہے اور دنیا کی بہترین متاع جو ہے وہ نیک عورت ہے۔ عورت اگر نیک ہے اور خواہشات اگر بندے کی اس سے نیک ہے تو یہ ایک اچھا امر ہے، اور اگر مراد کچھ اور ہے تو پھر فتنہ ہے، پھر آزمائش ہے، اور اس سے بچنے کے لیے انسان کو کوشاں رہنا چاہیے۔ اس کے بعد اللہ تبارک و تعالی نے بیٹوں کا ذکر فرمایا، یا تو اس لیے کہ ان بیٹوں کی وجہ سے بندہ کثرت اولاد کی وجہ سے ایک دوسرے کے اوپر فخر کرتا، جناب میرے 4 بیٹے ہیں، دوسرا کہتا جناب 10 بیٹے، یعنی میرے سہارے 10 ہیں۔ اللہ کرے یہ سہارے دنیا میں بن بھی جائیں، نیک تربیت کریں گے تو یہ انسان کے لیے سہارا بن جاتے ہیں، کیونکہ قرآن پڑھ جاتے ہیں، احادیث پڑھ جاتے ہیں، سنت مصطفیٰ کریم صلی اللہ علیہ وسلم کو پڑھ لیتے ہیں، سن لیتے ہیں، سمجھ لیتے ہیں، اور پھر اس کے مطابق عمل کی کوشش کرتے ہیں، تو پھر یہ سہارا یقیناً بن جاتے ہیں۔ تو یہ بیٹے جو ہیں انسان کے لیے دنیا میں ایک دوسرے کے اوپر فخر کرنے کا باعث بھی بن جاتے ہیں اور زینت کی چیز ہوتی ہے، اس لیے ذکر کیا۔ اور یا بیٹوں سے اس لیے محبت کی جاتی ہے تاکہ ان کی وجہ سے نسل میں کثرت ہو، یعنی آگے افزائش نسل ہوگی، اس کی اولاد در اولاد یہ سلسلہ چلتا چلا جائے گا اور یہ اس کا کسی کا باپ ہوگا، کسی کا دادا ہوگا، کسی کا پردادا کہلائے گا اور اس کی نسل پھر آگے بڑھتی چلی جائے گی، اس لیے بھی ان سے محبت کی جاتی ہے۔ پھر مزید دنیاوی چیزوں کہ جن کی محبت انسان کے دل میں ہوتی ہے ان کا ذکر بھی فرمایا گیا، جن چیزوں کا ذکر کیا گیا ان کے آخر میں یہ بھی واضح کر دیا گیا، ذالک متاع الحیات الدنیا، یہ سب دنیاوی زندگی کا ساز و سامان ہے، یعنی یہ دنیا کی زندگی اور اس کی خوش نمائی ہے، فانی ہے، زائل ہونے والی ہے۔ مدنی چینل کے ناظرین وہ حدیث بھی سماعت فرما لیں کہ جو اس عنوان کے تحت امام بخاری رحمت اللہ تعالی علیہ نے ذکر فرمائی، حضرت حکیم بن حزام رضی اللہ تعالی عنہ نے بیان کیا، میں نے نبی پاک صلی اللہ علیہ وسلم سے سوال کیا، آپ نے مجھے عطا کیا، میں نے پھر سوال کیا، آپ نے پھر عطا کیا، میں نے پھر سوال کیا، آپ نے مجھے پھر عطا کیا، پھر اس کے بعد فرمانے لگے، اے حکیم یہ مال سر سبز میٹھا ہے، پھر آپ نے فرمایا، فمن اخذہ بطیب نفس بورک لہ فیہ، سو جس نے اس مال کو نفس کی پاکیزگی سے لیا اس کو اس مال میں برکت دی جائے گی۔ اچھی اچھی نیتیں کر کے اچھے انداز سے شریعت کے مطابق مال لیا جائے اور اس کے مطابق خرچ کیا جائے، اور پھر فرمایا، ومن اخذہ باشراف نفس لم یبارک لہ فیہ وکان کالذی یاکل ولا یشبع والید العلیا خیر من الید السفلی، اور جس نے اس مال کو نفس جھکا کر لیا تو اس کے مال میں برکت نہیں دی جائے گی اور وہ اس شخص کی مثل ہوگا جو کھاتا ہے اور سیر نہیں ہوتا، کھا بھی رہا ہے لیکن پیٹ پھر بھی نہیں بھرتا، اور اوپر والا ہاتھ نچلے ہاتھ سے بہتر ہے۔ دنیا کا مال جو لینے والے ہیں ان کے مختلف مراتب ہیں، ان میں سے ایک مرتبہ وہ ہے جو مذموم ہے، یعنی ہر وقت اس کے حرص میں رہنا اور مال کی اچھائی دل میں گھر کر جائے، بس اس کی اچھائی سے دل اوچاٹ نہیں ہوتا، بس اسی میں لگا رہتا ہے، کہا یہ مذموم ہے۔ اور دوسرا وہ ہے کہ جو مال حاصل تو کرتے ہیں لیکن جو اللہ نے حدود رکھی ہیں ان سے تجاوز نہیں کرتے، یہ طریقہ ایک اچھا محمود وصف ہے کہ جس کے تحت مال لیا جاتا ہے لیکن اللہ کی حدود سے تجاوز نہیں کیا جاتا، یعنی حلال ہی آتا ہے، حرام نہیں آتا۔ اور تیسرا مرتبہ وہ ہے جو اس دوسرے مرتبے سے بھی ترقی کرتا ہے، اور دنیا کے مال میں بے رغبتی رکھنے والے لوگ ہوتے ہیں اور دنیا کے مال کے حصول پر قادر ہونے کے باوجود اس سے اعراض کرتے ہیں، یہ مقام محمود ہے، ایک اچھا مقام ہے، اور حضرت عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ اسی مرتبہ کے لوگوں میں سے تھے۔ مدنی چینل کے ناظرین، دعا کرتے ہیں اللہ تبارک و تعالیٰ ہم سب پر اپنی رحمت فرمائے، آج کے سلسلے میں جو سیکھا سکھایا ہم سب کو عمل کی توفیق نصیب فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وصحابہ وبارک وسلم۔
ایمان ہے